नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। गत बुधबार भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीमा परेर जनधनको अपूरणीय क्षति भएको छ। क्षति के कति भयो भन्ने आकलन गरिए पनि त्यसको पूर्ण विवरण आउन भने अझै निकै समय लाग्ने भएको छ। त्योसँगै सड़क पुल लगायतका पूर्वाधारमा पनि ठूलो क्षति भएको छ। आजको अन्तरसंवादमा हामी बाढ़ी र पूर्वाधार क्षेत्रबारे कुराकानी गर्नेछौ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सजिव, स्वागत छ हजुर यहाँलाई।
धन्यवाद, नमस्कार।
अब अपूरणीय क्षति मुलुकले बेहोरेको छ, पूर्वाधार क्षेत्र पनि योबाट नराम्ररी प्रभावित भएको छ। मूलत पूर्वाधारको क्षेत्रमा के कति क्षति भएको आकलन गरिएको छ सजिव?
यो विशेष गरेर हाम्रो अब बोर्डरबाट भनौँ, रसुवागढीबाट सबभन्दा बढी क्षति भएको भनेको रसुवागढीबाट करिब मलेखुको पुल फुर्के खोलासम्मको क्षेत्रमा चाहिँ एकदमै बढी सार्वजनिक संरचनाहरू बढी नोक्सान भएको छ। अब हाम्रो सडकतर्फको पूर्वाधारहरू हेर्दाखेरि कस्तो देखिन्छ भने 45 जति हाम्रो पुलहरू नोक्सान भएको छ भने 41 पुलहरू नोक्सान भएको छ। 45 झोलुङ्गे पुलहरूमा पनि क्षति भएको छ र करिब 40 सडक चाहिँ नोक्सान भएको छ। अब प्रारम्भिक आकलन हेर्दाखेरि हाम्रो करिब नोक्सानी चाहिँ 20 जतिको हो कि हाम्रो क्षेत्रको मात्रै यो हामीले हेर्ने सेक्टरको चाहिँ हो कि जस्तो देखिन्छ। र अरू यसमा बाहेकका चाहिँ ठुलो नोक्सानी चाहिँ अरू सार्वजनिक संरचनाहरू, यो विद्यालय भयो, अब स्वास्थ्य चौकीहरू भयो, त्यसपछि स्थानीय तहका वडा केन्द्रहरू, नगरपालिकाहरू लगायतका चाहिँ संरचनाहरू पनि ठुलो नोक्सानी भएको छ। खानेपानीका संरचनाहरूमा पनि ठुलो नोक्सानी भएको छ। यो हिसाबले हेर्दाखेरि चाहिँ अब यो चाहिँ 100 अरबभन्दा पनि माथि जान्छ जस्तो लाग्छ। अब यसको प्रारम्भिक चाहिँ आकलनको लागि हामीले अब अहिले काम सुरु गरेका छौँ। हेरौँ, 2 खर्ब बराबरको नोक्सानी हो सम्म आउन सक्ने सम्भावना देखिन्छ।
हजुर, अब परराष्ट्र मन्त्रालयले पनि त्यही खाले चाहिँ जानकारी दियो कि 2 खर्ब बराबरको अथवा त्योभन्दा अलिक केही बढीको क्षति भएको भनेर, होइन? अब यसको चाहिँ अब यो मन्त्रालयगत रूपमा यसका फरक फरक कुन मन्त्रालय अन्तर्गतको कति क्षति भयो भनेर मन्त्रालयहरूले यसको आकलन गर्नेछन् अथवा यसको रिपोर्टहरू ल्याउनेछन्?
यसको हामीले चाहिँ अब डिटेल डिजास्टरको एसेसमेन्ट पनि गर्छौँ, होइन? अब सेक्टोरल यसको लिड चाहिँ हाम्रो राष्ट्रिय योजना आयोगले गर्छ। हामीले चाहिँ अब यो विभिन्न सेक्टरको चाहिँ पूर्वाधारहरू छ, हामी अरू ती सम्बन्धित चाहिँ पूर्वाधार हेर्ने मन्त्रालयहरूको सहसचिवहरू सचिवहरू त्यसको सदस्य हुन्छ, योजना आयोगले लिड गर्छ। यसलाई तत्काल एउटा मन्त्री परिषदबाट यसको निर्णय पनि भइसकेको छ। अब उहाँहरूले तत्काल काम सुरु गर्नुहुन्छ। हामी हाम्रो तर्फबाट हेर्ने हामीले अलिकति फरक ढङ्गले हाम्रो इन्जिनियरिङ एस्पेक्टबाट बढी हेर्छौँ भने उहाँहरूले चाहिँ यसलाई सोसल र इकोनोमिक आस्पेक्टबाट हेर्नुहुन्छ। हामीले तयार गरेको रिपोर्टलाई चाहिँ उहाँहरूले त्यसको एउटा पार्टको रूपमा बनाउनुहुन्छ। हामीले अरू अरू डिजास्टरहरूमा पनि त्यसै गरी गरेका थियौँ। हाम्रो आफ्नो तर्फबाट चाहिँ यो सब सेक्टरल भनेर पूर्वाधार सेक्टरमा चाहिँ के नोक्सानीहरू भएको छ भनेर हाम्रो टिम चाहिँ खटिसकेको छ। अब समग्रमा चाहिँ त्यो डिडिए भनेको चाहिँ डिटेल डिजास्टर एसेसमेन्ट भइसकेपछि नोक्सानीको आकलन कति चाहिँ बराबरको नोक्सानी भयो र पुनर्स्थापना गर्न कति चाहिँ खर्च लाग्छ भन्ने विषय चाहिँ त्यसबाट आउँछ।
सजिव, अब जस्तो क्षति भइसकेको छ र अब कतिपय सन्दर्भमा अलिकति पछि, 1 हप्तापछि, 4 दिनपछि, 8 दिनपछि गरे पनि हुन्छ भन्ने खालका पूर्वाधारहरू पनि छन्। कतिपय तत्काल गर्नुपर्ने विषय छ। उदाहरणका लागि अब पृथ्वी राजमार्गकै कुरा गरौँ। अब हिजो चाहिँ त्रिशुलीमा बाढ़ी आयो, भोटेकोशी हुँदै त्रिशुलीमा गएको बाढ़ीले त्यो कृष्णवीरमा चाहिँ त्यो सड़कै भाँसियो। अब त्यसको चाहिँ वैकल्पिक व्यवस्थापन भनिए पनि त्यो जुन काम त्यो सड़कले गरिरहेको थियो त्यसको वैकल्पिक व्यवस्थापन अहिलेकै अवस्थामा हुन सक्ने देखिँदैन। अब यो क्षतिलाई कसरी लिने, त्यहाँ भएको क्षति, अब यो यसको आयामहरू अलिकति भनिदिनुहोस् न। अब
यो कस्तो देखियो भने जस्तो यो ठुलो बाढी आयो, बाढीले नदीको चाहिँ जुन पुरानो बग्ने प्याटर्न थियो, एउटा हामी मर्फोलोजी भन्छौँ अथवा यसको नदीको आफ्नो फ्लो डिजाइन चाहिँ अब अहिलेको बाढी पश्चात चाहिँ चेन्ज भएको छ। पहिला चाहिँ जुन जुन ठाउँ क्रिटिकल थियो त्यो ठाउँ छोडेर अहिले नयाँ ठाउँहरूमा हिट गरेर त्यसले तल पहाडको अथवा हाम्रो बाटो मुनिको चाहिँ टोलाई चाहिँ कटिङ गराएको अवस्था छ। हिजो चाहिँ अलि बाढी पनि ठुलो आएछ, फेरि पनि ठुलो बाढी आएछ। त्यसले हामीले चाहिँ कृष्णवीरमा हामीलाई समस्या देखिएको छ। अब अहिले कस्तो भने सडकको पोर्सन चाहिँ पुरै करिब 10 मिटर जति चाहिँ माथिबाटै सतह सडकको चाहिँ सतह नै बाढीले चाहिँ वास आउट गरिदिएको छ। अहिलेलाई हामीले तत्काल बाटो बन्द गरेका छौँ। त्यसको पनि विकल्प अब तत्कालको विकल्प भनेको त्यो करिब पारी गएर त्यसको अर्को ब्याङ्कमा चाहिँ 1 किलोमिटर जति चाहिँ ट्र्याक निर्माण गर्न सक्यो भने आज हाम्रो साथीहरू जानुभएको छ, हिजो नै जानुभएको छ, सायद आजदेखि हामी त्यहाँ काम पनि सुरु गर्छौँ। 1 किलोमिटर जति नयाँ ट्र्याक पनि बनाउनु पर्छ र अर्को ट्र्याक चाहिँ अलिक चौडा गर्ने र त्यसलाई चाहिँ ग्राभल गर्यो भने सञ्चालन गर्न सकिन्छ कि भन्ने चाहिँ आकलन गरिएको छ। त्यो गर्न सकिएन भने अब तत्कालको लागि चाहिँ अरू वैकल्पिक हाम्रो हेटौडा भएर कान्ति लोकपथ अथवा चाहिँ हाम्रो त्रिभुवन राजपथ भएर काठमाडौँ आउने त एक्सेस छ, तर अब यो चाहिँ मेन लाइफ लाइन हो, यसलाई हामीले तत्काल रिस्टोर गर्नुपर्छ, त्यसको लागि पनि हामी लागिराखेका छौँ।
त्यो भनेको चाहिँ जस्तो बेनीघाटको पुलबाट भित्र गाडी लैजाने अनि उता पारीपट्टिबाट निकालेर त्यो कृष्ण भीरलाई क्रस गर्ने गरी चाहिँ निकाल्ने हो त्यो हो।
हजुर त्यही नै हो, त्यही हो। करिब त्यही 10-12 किलोमिटर जति चाहिँ बाइपास त्यो सडक निर्माण गर्न सक्यो भने, तर त्यसमा अब अहिले कस्तो चाहिँ के गर्छ भने ठुला चाहिँ ट्रकहरू अथवा चाहिँ यो मालवाहक ट्रकहरू अथवा तेल यो बोक्ने ग्यास बोक्ने ट्याङ्करहरू हिँड्न सक्छ कि सक्दैन त्यो चाहिँ अहिले हामीले चाहिँ एसेसमेन्ट गरिसकेको छैन, तर एउटा 12 किलोमिटरको चाहिँ अर्को चाहिँ डाइभर्सनको विकल्प चाहिँ देखिएको छ। हेरौँ अब आज हाम्रो टिम त्यहाँ गएर डिटेल एसेसमेन्ट गरिसकेपछि के आउँछ त्यो चाहिँ त्यसपछि हामी अगाडि बढ्छ।
अब यहाँहरूको टोली चाहिँ हिजो के कार्य योजना अथवा निर्देश लिएर गएको छ, के क्षेत्रभित्र उसले अध्ययन गर्छ?
अब यो त्यो त एउटा एउटा पोइन्ट मात्रै भयो होइन, अब अहिले हामीले चाहिँ तत्कालको लागि जस्तो भनौँ न अब मलेखुको पुल पनि भत्कियो, त्यो त्यसले चाहिँ धादिङ बेसी जाने धादिङ बेसीको लागि कनेक्टिभिटी पनि ब्रेक भएको छ, त्यसै गरी नुवाकोटमा चाहिँ वारिपारीको पनि कनेक्टिभिटी ब्रेक भएको छ, अब गल्छीबाट चाहिँ रसुवागढी जाने बाटोका पुलहरू सबै ध्वस्त छन्। त्यसले चाहिँ कस्तो देखियो भने एउटा हाम्रो त्यो कोल्पु खोलाको पुल चाहिँ अलि डिस्प्लेस भएको छ, यसै गरी चाहिँ माथि हाम्रो तादीको पुल बगाएको छ, त्यसै गरी त्रावतीको पुल भगाएको छ। अब हामीले विशेष गरेर नुवाकोट र धादिङको नुवाकोट र उसको रसुवाको चाहिँ कनेक्टिभिटी रिस्टोर गर्नको लागि अहिले हामीले सबभन्दा बढी चाहिँ प्रायोरिटी त्यो दियो त्यो पनि दिएको छौँ र पृथ्वी राजमार्ग चलाउने भन्ने त हाम्रो छँदैछ, त्यसलाई हामीले चाहिँ सञ्चालन नै गर्छौँ। यतापट्टि हाम्रो टिम चाहिँ रसुवागढी विशेष गरेर रसुवा धुन्चे सदरमुकाम धुन्चेको एक्सेस खोल्नको लागि पनि बेत्रावतीमा चाहिँ काम गरिरहेको छ, 6-7 मेसिनहरू चाहिँ त्यहाँ परिचालन गरिएको छ। हाम्रो टिम चाहिँ साइटमै खटिरहेको छ, हामी चाहिँ बिहानैदेखि साँझसम्म रातिसम्म अब 10-11 बजीसम्म चाहिँ काम गरिराखेका छन् हाम्रो साथीहरूले गाह्रो गरिराख्नु भएको छ। अझ र अर्को चाहिँ विशेष गरेर यो नदीहरूमा जुन पुल फालिदिएको छ बगाएको छ त्यसमा हामीले तत्काल चाहिँ अब बेली ब्रिजले चाहिँ रिस्टोर गर्ने भनेर 3 बेली ब्रिज चाहिँ एउटा बेत्रावतीमा एउटा चाहिँ हामीले तादी खोलामा र अर्को चाहिँ नुवाकोट हाम्रो सदरमुकामबाट वारिपारी क्रस गर्ने दुवैतिरको एक्सेसिबिलिटी ब्रेक भएको छ, त्यसलाई चाहिँ तत्काल रिस्टोर गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ। अब सम्भवत हामीले 1-2 दिनभित्रै अब त्यो बेली ब्रिजको चाहिँ इन्स्टल गर्ने काम चाहिँ अगाडि बढाउँछौँ।
अब जस्तो अब अहिले यहाँले 3 बेली ब्रिजको कुरा गर्नुभयो, अब 41 पुलमा क्षति भएको भनिएको छ, अब यसको चाहिँ सरकारले पनि मित्र राष्ट्रहरूसँग पनि आग्रह गरिसकेको छ, यो सन्दर्भमा चाहिँ के कस्तो खालको प्रयास भएको छ? जस्तो प्राथमिकताका आधारमा 3 स्थानमा यहाँले त्यसको वैकल्पिक व्यवस्थापनको विषय बताउनुभयो, अन्य क्षेत्रहरूमा गर्नका लागि भइरहेका प्रयासहरू के छन्? छिमेकी देशहरूसँग गरिएको आग्रहको उहाँहरूले कतिको सुनवाई गर्नुभएको छ अथवा त्यो प्रक्रिया कसरी अगाडि बढ्नेछ?
यो विशेष गरेर अब कनेक्टिभिटी रिस्टोर गर्नको लागि हामीसँग पनि 10-11 बेली बेली ब्रिज त हामीसँगै छन्, तर हामीसँग चाहिँ 50 मिटरसम्म लम्बाइका मात्र छन्, त्योभन्दा बढी लम्बाइको बेली ब्रिज चाहिँ हामीसँग छैन। नेपाली सेनासँग अहिले 3 बेली ब्रिज चाहिँ 75 मिटर लम्बाइसम्मको छ भने हामीसँग चाहिँ 14 पुल चाहिँ बेली ब्रिजहरू छ। यो अब अहिले हेर्दाखेरि चाहिँ धेरै पुलहरू नोक्सान भएको छ, तत्काल सबै पुललाई चाहिँ बेलीले रिस्टोर गर्ने आवश्यकता पनि नहोला हामीले, किनभने दीर्घकालीन हिसाबले त्यसलाई फेरि हामीले पुनर्स्थापना गर्नुपर्छ, पक्की पुल नै बनाउनुपर्छ। त्यो भएर अहिले हामीले चाहिँ तत्काल एकदमै इम्पोर्टेन्ट र कनेक्टिभिटी ब्रेक भएको ठाउँमा चाहिँ गर्दैछौँ। अब त्यो हिसाबले हामीलाई चाहिँ 15-20 ठाउँमा चाहिँ बेली ब्रिजहरू चाहिँ हाल्नुपर्ने आवश्यकता हुनसक्छ। हामीसँग भएको बेली बाहेक पनि हामीले चाहिँ चीन सरकारलाई अनुरोध 50 मिटरभन्दा लामा बेली ब्रिजहरू चाहिँ उपलब्ध गराइदिनु सहायताको लागि चाहिँ अनुरोध गरेका छौँ, परराष्ट्र मन्त्रालय मार्फत गरेका छौँ भने भारतीय पक्षलाई भारत सरकारलाई पनि हामीले इन्फर्मल्ली पनि र आज हामी पत्र पनि लेख्दैछौँ, इन्फर्मल्ली पनि कुरा भएको छ उहाँहरूसँग, दूतावाससँग कुरा भएको छ, उहाँहरूलाई आज हामी चिठी पनि लेख्दैछौँ र उहाँहरूले पोजिटिभ सिग्नल नै देखाउनु भएको छ। त्यो भयो भने तत्काल हामीले चाहिँ यातायात रिस्टोर गर्न सक्यो भने अरू विषयहरू चाहिँ मिलाउन सकिन्छ। जस्तो हामीले अहिले धादिङ बेसीको कनेक्टिभिटीको लागि हामीले मासारको पुल चाहिँ क्रस गरेर 18 किलोमिटर दक्षिण जाँदाखेरि मलेखुबाट धादिङ जाने बाटोमा भेटिन्छ परेवाटार, त्यो बाटोलाई चाहिँ हामीले रिस्टोर गरेका छौँ। अब अहिले साना गाडीहरू यातायात सञ्चालन भएको छ। त्यसै गरी मासारबाट नुवाकोटतर्फको बाटो पनि हामीले हिजो सञ्चालनमा आएको छ, त्यसले चाहिँ अहिले तत्काल साना गाडीहरू चाहिँ सञ्चालन हुन सक्ने, एम्बुलेन्सहरू बिरामी पर्यो भने खाद्यान्नहरूको चाहिँ तत्काल चाहिँ आवश्यकता चाहिँ पूर्ति गर्ने हिसाबले चाहिँ हामीले बाटोहरू तत्काल कनेक्टिभिटी चाहिँ जोड्नको लागि चाहिँ काम गरिरहेका छौँ।
जस्तो सजु अब यो तत्कालको कुरा या वैकल्पिक व्यवस्थापनको विषय पुनस्थापना हुनु अघिका सन्दर्भ यो अहिलेको दैनन्दिनको जनजीवन चलाउने सन्दर्भमा चाहिँ हाम्रा के कति दिनभित्र यो वैकल्पिक व्यवस्थापनका कामहरू एउटा तहमा भनौँ न प्राथमिकताका आधारमा सम्पन्न हुन्छन् भन्ने यहाँहरूको अनुमान छ?
सबभन्दा पहिला हामीले जिल्ला सदरमुकामहरूको यातायात चाहिँ कनेक्टिभिटीलाई रिस्टोर गर्ने चाहिँ हामीले अगाडि बढाएको छौँ होइन। अब हामीले अब यो कस्तो भने सिचुएसन चाहिँ हामी त्यहाँ पुग्नको लागि पनि मेसिन इक्विपमेन्ट धेरै भएर मात्रै भए पनि हुने अवस्था छैन, त्यहाँ पुग्नको लागि पनि केही समय लाग्ने, त्यो लेदो चाहिँ सुक्नुपर्ने, लेदो फाल्नुपर्ने त्यस्तो अवस्थाहरू छ। हेरौँ हामीले अब बाटो मात्रै त रिस्टोर हामीले चाहिँ 2-3 दिनभित्र चाहिँ गरिसक्छौँ सबै, हामीलाई बेलीमा अलिकति समय लाग्छ, बेली अलिक जटिल विषय पनि हो, त्यसलाई हतार एकदमै हतार गरेर मात्रै पनि हुँदैन, फेरि त्यो लन्चिङको बेलामा फेरि त्यसले अर्को दुर्घटना भएर बेली पानीमा बग्ने पनि पहिला पनि भएको छ। त्यस्तै ती विषयहरू चाहिँ हामी सावधान हुनुपर्छ लाग्छ। मलाई लाग्छ 1 हप्ताभित्र चाहिँ हामीले 1-1.5 हप्तामा हामीले यो अरू हाम्रा पुलहरूको पनि रिस्टोर हामीले गर्छौँ कि भन्ने त्यो हिसाबले हामी लागिराखेका छौँ। अब हाम्रो एक्सन प्लान भनेको चाहिँ सबभन्दा पहिला जिल्ला अहिले चाहिँ तत्काल जिल्लाहरूको चाहिँ कनेक्टिभिटीलाई रिस्टोर गर्ने नै रहेको छ। अब त्यसपछि बिस्तारै हामी अलि माथि अब यो जस्तो यस बाहेकको पनि अब नागरिकहरू ठुलो सङ्ख्यामा नागरिकहरू चाहिँ अब हताहत पनि हुनुभएको छ, अब विस्थापन पनि भएको छ, अब उहाँहरूलाई चाहिँ सुरक्षित सेल्टरमा चाहिँ कुन कुन स्थानमा चाहिँ लोकेट गरेर राख्ने र अस्थायी चाहिँ बसोबासको लागि व्यवस्था गर्ने भनेर पनि हाम्रो 5-5 टोली चाहिँ हिजो मुभ भएको छ। त्यसले चाहिँ अब धादिङ नुवाकोट र रसुवामा चाहिँ सुरक्षित स्थानहरू पहिचान गरेर त्यहाँ टेम्पोरेरी सेल्टर बनाएर उहाँहरूलाई पार्क गर्ने स्थानमा चाहिँ रिलोकेट गर्ने भनेर हामीले काम अगाडि बढाइसकेका छौँ।
भनेको चाहिँ अब जहाँ जहाँ बस्ती नै क्षति भएको छ अथवा चाहिँ ठुलो क्षति भएको छ उनीहरूलाई हामी जहाँ पुनस्थापना गर्छौँ त्यहाँ पूर्वाधारको पहुँच अहिले तत्कालीन पूर्वाधारको पहुँचमा हाम्रो ध्यान केन्द्रित छ।
हजुर।
अब जस्तो वैकल्पिक व्यवस्थापनसँगै जोडिएको विषयहरूमा जस्तो यहाँले भन्नुभयो अब कतिपय ठाउँहरूमा हामीसँग पूर्वाधारका सामग्रीहरू संरचनाहरू या व्यवस्थापन भए पनि त्यहाँ पुर्याउन कठिन छ भने जस्तै अब त्यो पुर्याउनका लागि त्यो अनुकूलताको समय हामीसँग 2-3 दिन 4 दिन 5 दिन हुने बेलासम्म हामीलाई अपर्याप्त सामग्रीहरू हामी व्यवस्थापन गरिसक्छौँ कि सक्दैनौँ होला?
हामीले अब यहाँ यो विशेष गरेर अहिले तत्कालको लागि त हामीलाई अब पुलकै आवश्यकता हो। हामीसँग भएका चाहिँ पुलहरू पनि हामीले मुभ गरिसकेका छन्, आइडेन्टिफाई भएर सबै मुभ भइसकेको छ र हामीले अब यो तत्कालको फेरि एक्सपर्ट पनि चाहिन्छ, हामीले एक्सपर्ट कन्ट्राक्टरहरू पनि खोजिसकेका छौँ यही सेक्टरमा काम गर्नेहरू र अलिकति पुलमा समस्या भएको अब त्यो भत्की त नसकेको तर अलिकति डिस्प्लेस भएको पुलहरूलाई पनि तत्काल रिस्टोर गर्ने गरी चाहिँ हामीले अब मान्छेहरू आइडेन्टिफाई भइसकेका छन्, उहाँहरू मुभ गरिसक्नु भएको छ। अब हेरौँ यो अब विशेष गरेर चाहिँ कनेक्टिभिटी जिल्लाहरूसँग जिल्ला सदरमुकामहरूसँगको राशनदेखि लिएर अन्य चाहिँ सामग्रीहरू चाहिँ को पहुँच चाहिँ मा समस्या नहोस् भनेर चाहिँ हामीले काम गरिरहेका छौँ।
हामी अन्तरसम्वादमा छौं। गत बुधबार भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीमा पर जनधनको अपूरणीय क्षति भएको छ, त्योसँगै सड़क पुल लगायतका पूर्वाधारमा पनि ठूलो क्षति भएको छ। सरकारले पूर्वाधार क्षेत्रमा 2 खर्ब भन्दा बढ़ीको क्षति भएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल हामीसँग यिनै विषयमा कुराकानीमा हुनुहुन्छ। सजिव, अब जस्तो यो महाविपत्तिको अवस्था हो, अब अहिले जताततै भनौँ न हेर्दाखेरि सामान्य जस्तो लागे पनि यसको क्षतिको चाहिँ एकदम भयावह नै तस्विर छ र त्यसलाई पुनस्थापना गर्न पनि बजेटका हिसाबले समयका हिसाबले यावत हिसाबले धेरै चाहिँ समय लाग्ने धेरै अवस्थाहरू मिलाउनु पर्ने हुन सक्छ। आजको दिनमा चाहिँ हाम्रा जनशक्तिको कुरा गर्दाखेरि अब चारतिर छरिएको भनौँ न अब हिजोको दिनमा सीमित ठाउँमा समस्या आउने त्यहाँ चाहिँ हामीले आफ्नो चाहिँ दक्ष जनशक्तिहरू परिचालन गर्दा नतिजा छिटो निकाल्न सक्ने अवस्था हुन्थ्यो होला। अब आज समस्या पनि चारतिर छरिएको अवस्था छ। यो जनशक्तिको व्यवस्थापनको अलिकति यहाँले अघि कुरा निकालिसक्नुभयो दक्ष जनशक्तिहरू बाहिरबाट पनि बाहिरभन्दा मतलब निजी क्षेत्रबाट पनि या अन्य क्षेत्रबाट पनि हामीले व्यवस्थापन गरेका छौँ भनेर हाम्रो आफ्नो सरकारको जनशक्ति कति हो बाहिरबाट कति जनशक्ति हामीले चाहिँ यसमा परिचालन गर्नुपर्छ र हाम्रो मुलुकमा नभएका जनशक्तिहरूको आवश्यकता पनि पर्छ कि यसमा कसरी यसको व्यवस्थापन हुन्छ।
यो अब यस्तो छ अब यसमा विशेष अलिक जटिल खालको चाहिँ संरचना बन तत्काल अब इमर्जेन्सीमा चाहिँ रिस्टोर गर्नको लागि चाहिँ अब एक्सपर्ट जनशक्ति चाहिन्छ होइन। अब जस्तो हामीसँग पुल यो बेली ब्रिज लन्चिङको लागि विशेष गरेर पुल लन्चिङमा चाहिँ आवश्यक पर्ने चाहिँ दक्ष जनशक्ति चाहिन्छ। त्यो हामीसँग भन्दा पनि यो निजी क्षेत्र अब अहिले यही सेक्टरमा काम गर्ने निजी क्षेत्रहरूसँग 50 मिटरसम्म चाहिँ मा चाहिँ हामीले सहयोग गर्न सक्छौँ। त्योभन्दा बढी लम्बाइको चाहिँ पुल चाहिँ निर्माण गर्ने तत्काल बेली रिस्टोर गर्नुपर्ने अवस्थामा चाहिँ हामीले अब जस्तो चीन सरकारलाई चाहिँ उहाँहरूसँग लन्चिङ टुल किट र प्राविधिक जनशक्ति त्यो निर्माणको प्राविधिक जनशक्ति सहितको चाहिँ अनुरोध गरेका छौँ। यो हेर्दाखेरि चाहिँ अब अलि तत्कालको लागि हामीले गर्नै नसक्ने त होइन, हामीसँग पनि त्यो जनशक्ति त हुन्छ तर तत्काल यो इमर्जेन्सी व्यवस्थापनको लागि चाहिँ हामीले मित्र राष्ट्रलाई पनि त्यो निर्माण सामग्री विशेष गरेर चाहिँ यो बेली ब्रिज र त्यो बेली ब्रिज निर्माणमा लन्चिङमा आवश्यक पर्ने एक्सपर्ट जनशक्ति पनि हामीले रिक्वेस्ट गरेका छौँ।
त्यो सम्बन्धमा भइरहेका वार्ताहरू सकारात्मक छन्।
यो हामीले डाइरेक्ट सिधै कम्युनिकेसन त हामीले गर्न मिल्दैन अथवा यो हामीले परराष्ट्र मन्त्रालय मार्फतै गर्ने हुन्छ, उहाँहरू सकारात्मक नै हुनुहुन्छ।
हजुर, जस्तो अब संचार र विद्युतका जुन पूर्वाधारहरूमा जे जति क्षति भएको थियो त्यसको तत्कालीन व्यवस्था भनौँ न वैकल्पिक व्यवस्थापन गरेर ती क्षेत्रमा कतिपय कामहरू सुधार भइसकेको छ, मोबाइल पनि त्यहाँ सञ्चालनमा आएको छ, कतिपय क्षेत्रमा विद्युत पनि सञ्चालनमा आइसकेको छ, त्यसै गरी यहाँले भन्नुभयो कतिपय सड़क हामीले सञ्चालन पनि मा पनि ल्याइसकेका छौँ, करिब करिब 40-42 किलोमिटरको जुन क्षतिको सन्दर्भ यहाँले सड़कको भन्नुभयो। अब त्यसमा चाहिँ ठ्याक्कै अब अहिले तत्काल खुलाउन सक्ने सड़कहरू अब यो बेत्रावती रसुवागढी नेपाल चीन सीमा यो त्रिशुली करिडोरको विषय त अब यो जटिल होला अहिले तत्काललाई। तत्काल चाहिँ अब हामीले एक हप्ताभित्र अरू सड़कहरू चाहिँ सञ्चालनमा ल्याइसक्छौँ भन्ने नै यहाँको भनाइ हो नि त।
होइन एक्ज्याक्टली, अब हामीले अहिले चाहिँ यता पृथ्वी राजमार्गको पनि विकल्प जुन कृष्णगिरीमा समस्या देखियो त्यसको विकल्प पनि हामीले हेर्दैछौँ, त्यसलाई पनि हामी 2-3 दिनभित्रै रिस्टोर गर्छौँ होइन। साना गाडी भए पनि हामी त्यो चाहिँ त्यो वैकल्पिक व्यवस्था गरेर सञ्चालन गर्छौँ। त्यसै गरी अब हामीले धादिङ बेसीको लागि अघि मैले भने अब मास्टारको पुल तरेर हामी पारी जाने भइसकेको छ, सञ्चालन भइसकेको छ। त्यसै गरी नुवाकोटको नै भएको छ र धुन्चेको लागि रसुवाको धुन्चेको लागि चाहिँ हामीले अर्को साना गाडीहरू साना भनेको पिकअपसम्म चाहिँ सञ्चालन हुने सक्ने गरी चाहिँ यातायात रिस्टोर भएको छ, त्यसमा अलि ठुला गाडीहरू त जाँदैन। र अब धुन्चेको लागि हामीले सबभन्दा पहिला चाहिँ धुन्चेको लागि बेत्रावती भएर बेत्रावतीमा हामीले चाहिँ बेली ब्रिज बनाउन सक्यौँ र बेत्रावती सडक त हामीले 2 दिनभित्र चाहिँ अब हामीले रिस्टोर गर्छौँ बेत्रावतीसँगसम्म। अब त्यहाँ पुल निर्माण भयो भने एक हप्ता अर्को चाहिँ एक हप्ता अथवा बढीमा 2 हप्तासम्ममा चाहिँ अब हाम्रो पुरानो कनेक्टिभिटीकै हिसाबले चाहिँ रसुवासम्म पनि हाम्रो कनेक्टिभिटी यातायात सञ्चालन हुन्छ। अब नदीको किनारै किनार अब बेत्रावती भएर रसुवागढीसम्मको बाटो अर्को 84 किलोमिटर मध्ये करिब 40 किलोमिटर बाटो भनौँ न, 40 किलोमिटर बाटोको चाहिँ अवस्था चाहिँ अब हामीले चाहिँ अलि विचारै गर्नुपर्छ, किनभने त्यो 40 किलोमिटर बाटो मध्ये 5-7 किलोमिटर ट्रेस होला, होइन भने अरू सबै बाटो वास आउट भएको अवस्था छ। त्यो त्यसलाई चाहिँ हामीले फेरि अध्ययन गरेर अगाडि बढाउँछौँ भने अहिले तत्काल गर्नुपर्ने कामहरूलाई चाहिँ हामीले एकदम युद्ध स्तरमा तुरुन्तै चाहिँ कनेक्टिभिटी जोड्ने गरी चाहिँ अगाडि बढाउँदैछौँ।
सजिव, अब अलिकति दीर्घकालीन कुरा गरौँ। जस्तो अब हामीले विगतमा भूकम्पको सामना गर्नु पर्यो, त्यसपछि हामीले भूकम्प प्रतिरोधी भवनहरू संरचनाहरू पूर्वाधारहरूको निर्माणका बारेमा हामीलाई आम तहसम्म जानकारी पनि भयो र कतिपयले त्यसलाई एप्लाई पनि गरे होइन। अब आजको दिनमा अब हामी के गर्नुपर्नेछ भने पूर्वाधारका सन्दर्भमा पनि अब रणनीति बनाउनु पर्नेछ। जलवायु अनुकूलन इन्जिनियरिङ हामीलाई चाहिएको छ, पूर्व सूचना प्रणाली चाहिएको छ, नदी नियन्त्रण र तटबन्धका निर्माणका सन्दर्भमा पनि त्यसै खाले गरी काम गर्नुपर्ने भएको छ, यहाँ आफै पनि विज्ञ हुनुहुन्छ यो क्षेत्रको। अब हामीले दीर्घकालीन योजना बनाउँदाखेरि हाम्रो मस्तिष्कमा मानस पटलमा के कुरा राख्नु पर्यो र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्यो सजिलो कसरी गर्नु पर्यो त्यो?
अब यो यो अहिलेको डिजास्टरलाई यो महाविपत्तिलाई वास्तवमा कसरी हेर्नुपर्छ भने अब हामी यत्रो वर्ष काम गऱ्यौँ, यत्रो पढियो होइन, अब यस्तो खालको विपत्ति भनेको कस्तो भने एकैचोटि त्यो आइसको मास नपग्लेको आइसको मास ठुलो परिमाणमा आइसको मास चाहिँ नदीमा खसेर तत्काल चाहिँ त्यो त्यो बाढीको रूप लिएर आएको, यस्तो चाहिँ सामान्यतया सुनिँदैन कहीँ पनि यस्तो। हामीले चाहिँ कस्तो सुन्थ्यौँ भने हिमपाल विस्फोट भएर चाहिँ ठुलो बाढी आउँछ, त्यसको लागि तयारी गर्नुपर्छ, अथवा चाहिँ अब हाम्रा चाहिँ नदीहरू चाहिँ पग्ले के अरे यो ग्लोबल वार्मिङको कारणले चाहिँ अब चाहिँ बढी समस्याहरू निम्तिरहेछन्, यी कुराहरू त हामीले अब क्लाइमेट रिजिलियन्ट भनेर यी विषयहरूलाई त हामीले हेर्थ्यौँ। जस्तो अहिले हामीले पछिल्लो चरणमा पुलहरूको निर्माण गर्दाखेरि पनि अब यो यो क्लाइमेट चेन्जको कारणले चाहिँ अत्यधिक वर्षा छोटो समयमा धेरै वर्षा हुने हाई इन्टेन्सिटीको वर्षा हुने त्यसलाई कोप गर्ने गरी चाहिँ संरचना निर्माण गर्नुपर्छ भनेर हाम्रो गाइडलाइन्समा नर्म्समा हाम्रा चाहिँ डिजाइन स्ट्यान्डर्डहरूमा हामीले परिवर्तन गरेका थियौँ। तर अब यो एकैपटक यो कल्पनाभन्दा पनि बाहिरको कस्तो भने अब ताल अब त्यो ठुलो चाहिँ हिम विस्फोट भएर आएको चाहिँ यो बाढी भनेको यसमा चाहिँ करिब 100 मिटरसम्म देखिएको छ। अब रसुवागढीमा त मलाई लाग्छ 100 मिटर माथि सर्ज भएको छ भने चिलिमे एरियामा चाहिँ 80 मिटरभन्दा बढी सर्छ। यसको लागि त हाम्रो तयारी अब हाम्रो तयारी थिएन। अब वास्तवमा कस्तो भने यो तत्काल त्यो अब 180 किलोमिटर पर आरको हिसाबले त्यो बाढी अगाडि बढेको छ, त्यसको लागि हामीसँग 2-4 मिनट 1 मिनट 2 मिनटको पनि समय भयो भने मान्छेलाई चाहिँ अब बचाउन सकिन्छ कि भन्ने हो। त्यो त्यो लेभलको अर्ली वार्निङ सिस्टम पनि हाम्रो चाहिँ जडान भएको थिएन। हामीले भनेको यो स्केलको चाहिँ डिजास्टरको लागि हाम्रो तयारी थिएन जस्तो लाग्छ मलाई। अब किनभने हामीले अर्ली वार्निङ त हामीले गर्दैनौँ, अर्को निकाय छ हाम्रो गर्ने निकाय अर्को छ। तर सामान्यतया कस्तो भने यस्ता खालका बाढीको लागि चाहिँ सबभन्दा ठुलो चाहिँ अब बाढी आउँछ अथवा यो स्केलको बाढी आउँछ भन्ने अर्ली वार्निङ सिस्टमै हो त्यसको। त्यसलाई अब अलिकति हाम्रो तर्फबाट हाम्रो नागरिकहरूको चाहिँ लापरवाही के देखिन्छ भने अलिकति चाहिँ प्रहरीले ल है सुरक्षित ठाउँमा गएर बस्नुहोस् भनेकोमा पनि अलि अटेरी गरेर यो स्केलको बाढी आउँछ
यहीँनिर सजु म हजुरलाई अलिकति जोडे। जस्तो अब योभन्दा अगाडिको त्यो क्षेत्रको बाढीको अनुभव के रहेछ भने जो बाँचेर फर्किएका छन् उनीहरूले दिएको चाहिँ जानकारी के छ भने हामी चाहिँ खाना खाएर माथि जान सक्ने समय चाहिँ सधैँ प्राप्त हुन्थ्यो हामीलाई। हामीलाई सूचना त आयो तर चाहिँ हामी अब खानाको समय थियो, खाना खाएर हामी माथि जान्छौँ भनेर हामी एकदम हतारमै खाना साना खाएर चाहिँ दौडौँला भन्ने थियो, त्यो त्यो भ्याइएन भनेका छन् उनीहरूले।
हो अहिले मान्छेले सामान्यतया कसरी लियो भने बाढी आउँछ भनेको त बाढी आउँछ भनेको भेत्रा रसुवागढीबाट आउने बाढी त त्रिशुलीमा आइपुग्दाखेरि त आधा घन्टा एक घन्टा लागिहाल्छ, त्यतिखेरसम्म हामी खाना खाएर माथि चढ्छौँ भन्ने खालको अब तत्काल प्रहरीले चाहिँ त्यहाँ माइकिङ गरेर है सुरक्षित ठाउँमा जानुहोस् भन्दा पनि उहाँहरूले त्यहाँ देखिन्छ भिडियोहरू, विभिन्न भिडियोहरूमा हामीले खाना अर्डर गरिसकेका छौँ खाना खाएर जाने भन्ने खालको चाहिँ देखिन्छ। अब यो कस्तो भने यो यो चाहिँ हाम्रो अलिकति पुरानो अनुभव कस्तो देखियो भने यसको यस्तो खालको बाढी आएको पनि थिएन, आजसम्म आएको पनि थिएन र आउँदैन भन्ने चाहिँ मान्छेले कल्पना पनि गरे होइन। त्यो कारणले पनि अलिक धेरै क्याजुअलिटी अलि बढी भएको कारण त्यो पनि हो होइन। अब यस्ता खालका बाढी यो विशेष गरेर हिमनदीहरूमा चाहिँ यस्ता खालका बाढी आउँछन् भनेर हामीले हाम्रो चाहिँ नागरिकहरूलाई चाहिँ सचेत पनि बना सचेतनाको पनि गर्नुपर्छ। र अब हामीले वास्तवमा अब संरचनाहरू बनाउँदा अथवा हाम्रा सेटलमेन्ट चाहिँहरू चाहिँ अबको विकास गर्दा अथवा अब अबको सेटलमेन्टहरू नयाँ चाहिँ सेटलमेन्टहरू बनाउँदाखेरि चाहिँ विशेष गरेर हिमनदी आउने स्थानहरू हिमनदीहरूमा भनौँ न विशेष गरेर हिउँनै पग्लेर आएका ठुला र चाहिँ दीर्घकालीन हिसाबले चाहिँ यस्ता बाढी आउन सक्ने सम्भावना भएका नदीहरूमा चाहिँ अब यो यो स्केलको चाहिँ डिजास्टर पनि कोप गर्न सक्ने हिसाबले हामीले संरचनाहरू पनि केही संरचना सबै त बनाउन सकिन्न, एकदमै ठुलो लागत लाग्ला, तर हामीले अब अलि चाहिँ अलि सचेत भएर यस्ता खालका संरचनाहरू र बस्तीहरू पनि त्यही हिसाबले चाहिँ विकास गर्नुपर्छ। अब सरकारले अब योतिर पोलिसी अब कानुनहरू पनि त्यही हिसाबले चाहिँ बनाउनुपर्छ भन्ने लाग्छ मलाई।
तपाईँहरूको दीर्घकालीन अब रणनीतिमा यी विषयहरू समावेश हुन्छन्? अब
हुन्छ, पक्कै पनि यो गर्नै पर्छ र यो यो आवश्यकता अब अहिले महसुस पनि गराएको छ।
सजिव, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। गत बुधबार भोटेकोशी र त्रिशुलीमा आएको बाढीमा परेर जनधनको क्षतिसँगै ठूलो परिमाणको पूर्वाधारको क्षति भएको छ। तत्सम्बन्धमा क्षतिका विवरण, वैकल्पिक व्यवस्थापन, पुनस्थापना र आगामी रणनीति बारे अन्तर्सम्वादमा कुराकानी गर्यौं। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।